नमस्कार। कार्यक्रम पाका पुस्ताको पर्खाइमा बस्नुहुने तपाईँहरू सम्पूर्णमा हार्दिक स्वागत गर्दछु। म गोकुल भण्डारी र प्रविधि कक्षबाट राजेन्द्र श्रेष्ठ। तपाईँ यो कार्यक्रम हरेक साताको सोमबार ठिक यसै समयमा सुने जितिन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम पाका पुस्तामा हामीले हाम्रै गाउँ समाज टोल छिमेकमा बस्नुहुने हाम्रा हजुरबुबा हजुरआमासँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्छौँ। विशेष गरी हजुरबुबा हजुरआमाले आफ्नो बाल्यकाल कसरी बिताउनु भयो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, समग्र उहाँको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ। भनिन्छ पाका पुस्ता जिउँदो इतिहास हुन्, जसबाट हामीले धेरै कुरा सिक्न सक्छौँ, धेरै कुरा जान्न सक्छौँ। ओ तिनै समाजका अग्रज र आदरणीय हाम्रा हजुरबुबा हजुरआमाको जीवन वरिपरि रहेर कुराकानी गर्ने गर्छौँ कार्यक्रम पाका पुस्तामा। आउनु श्रोता आफन्त सदाझैँ आजको कार्यक्रम पाका पुस्तामा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 जापानी टोल लङ्कु चितवनमा बस्नुहुने 79 वर्षीय हजुरबुबा दुर्गा दत्त कण्डेलसँग उहाँको जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। हजुरबुबा दुर्गा दत्त कण्डेलको बाल्यकाल कसरी बित्यो, उहाँको वैवाहिक जीवन बिताउँदाखेरिका अनुभवहरू के कस्ता छन् र अहिले जीवनको उत्तरार्धमा उहाँले आफ्ना जीवनका बुढेसकालका दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ, आजको कार्यक्रममा हामीले उहाँको समग्र जीवन भोगाईको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लगाउँ कुराकानीतर्फ। हजुरबुबा नमस्ते।
आशीर्वाद बाबु।
सन्चै हुनुहुन्छ?
सन्चै छ।
आजभोलि दिनचर्या के गरी बितेको छ हजुरबा तपाईँको?
यस्तै हो बाबु, दुःख काट्ने काल पर्खनी। अघिल्लो बाल्यकाल त मेरो, हामी 5 वर्षको छँदा आमाले चाहिँ यति भात सक म कोकलेका छाउरा देखाइदिन्छु,
हजुर
कोकलेका छाउरा देखाइदिन्छु, एकुन्टा दिन्छु भन्नु,
हजुर
हुन्छ भनेर हामीले त्यो भात सक्यौँ। पछि खै त आमा छाउरा हुँदा एउटो तँ एउटो तँ, दुइटा त भइहाल्यो, त्यस्ता दिन थिए। अनि घाँस काट्ने, गोबर फाल्ने, भैँसी पाल्ने, त्यति बेलाको काम त्यही थियो बाबु। पढ्ने लेख्ने थिएन, गाउँमा पाठशाला थिएनन्, स्कुल के हो थाहा थिएन, गाउँको थोत्रो घरमा खरी हुन्छ नि पाहाडको खरी, थाक खोलाको खरी, सेतो ढुङ्गाले लेखेर कखरा पढ्थ्यौँ, त्यस्ता दिन थिए। अहिले त बाबु छोरा बुहारी भन्ने कुरो, बिहा गरिदियो, यो छोरो जन्मो, यसलाई कसरी मोटो गरौँ, अनि डाक्टरलाई सोधेर के खुवाएँ मोटा हुन्छ नि मेरो छोरा भनेर मैले भनेपछि, सर डाक्टर विजय हो त भरतपुरमा थियो, बा छोरा दरा भन पनि हो भने माल मेकेर ल्याएर बोक्रैसित पकाउनुहोस्, पहिला पकाउनु बोइल गर्नुपर्छ बा, अनि काजु काजु र त्यो दुइटा मिलाएर के अरे मिक्सरमा पिसेर प्लेटमा हालेर दिनुहोस्, खानको नि मिठो ताकत त्यति हुन्छ, बोइल गरेको केराले चाहिँ निमोनिया हुँदैन, त्यस्तो गरेर पालियो।
अहिले घरमा चाहिँ को को हुनुहुन्छ नि हजुरबा?
घरमा त बुढाबुढी मात्रै, उनलाई त चाहिँ घरबारी धितो राखेर कृषि ब्याङ्कमा खर्च हालेर पठाइयो, अनि ती छोराहरूले कमाएर यहाँ ल्याएर कृषि ब्याङ्कको ऋण तिरेनन्, यो सबै पास दिन्छस् घरबारी सम्पत्ति भने ऋण तिर्ने नभए नतिर्ने भने।
छोरा छोरी चाहिँ कति हुनुहुन्छ त हजुरबुवा?
छोरी एउटी छ।
छोराहरू?
छोरा दुई भाइ,
अहिले चाहिँ कहाँ विदेशतिरै हुनुहुन्छ कि?
एउटा विदेश छ, जापानतिर छन् एउटाको बुढाबुढी, एउटा चाहिँ काठमाडौँमा चाहिँ उहाँ के अरे किराना पसल गरेर बसिया छ।
अहिले चाहिँ यहाँ हजुरबुवा हजुरआमा दुईजना मात्रै हुनुहुन्छ?
दुईजना मात्रै। ऊ जापानवाला जुन छ नि, उसले छोराछोरी पाएर यहीँ छोडिया छ, वाल्मिकीमा पढोस गरेका छ। यहाँ रेख देख दुःख सुख दुःख बिमार इत्यादि हेर्ने आफै हो, पैसा पठाउँदैन। पैसा यहीँ छ, मेरो सम्पत्ति त्यही हो भन्छ। अरे हजुर, घरलाई पनि मेरो सम्पत्ति भन्छ, हामी कहाँ जाने? धन्न सरकारले चाहिँ 8,000 पैसा दिँदो रहेछ घाँठी छोरा भन्न त। सरकार पो हाम्रो त तो तोपो प्यार हो, त्यसलाई के खाँचो त 8,000 पैसा दिनु? यस्तै गर्छन् भनेर त दिया होला नि, सिटा मल खालान् भनेर त्यस्तो सोध्छु बाबु।
हजुरबुवा अहिले चाहिँ 79 वर्ष पुग्नुभयो होइन, जीवनको उत्तरार्धमा पनि हुनुहुन्छ। अब चाहिँ गर्न सक्ने दिन अब गए, करिब अब चाहिँ आराम गर्ने, बस्ने, छोरा बुहारी नाति नातिनाहरूसँग बस्ने दिनमा चाहिँ एक्लै बस्नु भएको छ। आइजाऊ छोरा हो बुहारी हो, चाहिँ हामी बुढा भयौँ, अब चाहिँ तिमीहरूसँग चाहिँ बस्न मन लागेको छ, हामीलाई चाहिँ स्याहार सुसार गरौ भनेर भन्नुभएको छैन?
कति फेरि भनिएको छ, कमाउने बेला कमाउनु पऱ्यो कि, त्यहाँ बसेर के आउँछ र? त्यहाँ जाहिर पाइँदैन, केही पाइँदैन। जाहिर पाइयो भने नातापात्र कृपापात हुन्छ, 50 चाहिँ कार्यालयमा निवेदनाले पनि कसैले हेर्दैन, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन, यस्तो त भइरहेछ। बाला थाहा छैन, अलिअलि चाहिँ 2,000 पैसा पाएको बेला हामीले नि पछाडियो भाग हेर्नु परेन, कसरी आउनु? त्यहाँ नि के काम छ? त्यहाँ एउटा भैँसी पालेर दुधले हुन्छ? के भन्छौ बाबु? अब यिनैका छोराछोरी नहेरौँ भने पछि हेर्दैन कि भन्ने डर, हेरौँ भने पैसा पठाइदिए त दुःख बिमारमा त्यही खर्च गरिदिउ।
हजुर हजुर,
होइन, उनीका छोराछोरीको भलाइको लागि गर्थ्यौँ, तिनलाई त त्यस्ता काजु र केरा पकाएर खुवाउँथ्यौँ भने नाति नातिनालाई त माया हुँदो।
हजुर,
यस्तै छ विचार भनेका। अहिलेको छोरा बुहारीहरू विचार परिवर्तन भयो बाबु, 100 मा 1, 100 मा 5 देशमा कहीँ होला। नभए पहिल्यै सल्लाह गरेर एकदम बाचा कपाल बाँधेर रगत उम्लो बिलेटले काटेर टिका लगाएर भाषा बाँधेर बिहार्दा रहेछन्। अनि स्वास्नीको बात काट्ने हो भने त स्वास्नी झुन्डिन्छ कि मर्छे, बाबुआमा त यसै डाँडा परेको कुरो हो, बुढा भएका जान्छ, स्वास्नी जान त भएन नि बाबु। यस्तो यस्तो रहेछ बाबु, अहिलेको यस्तै चल्दैछ, नबुझेको होइन, सबैले बुझिराखेको कुरो हो। तर भए पनि हामीलाई 400 पठाइदिए नि हुँदो नि, 10,000 पैसा पठाइदिए नि हुँदो नि भन्ने त भइराखेका छौँ बाबु। हामी कोदालो खन्न सकिँदैन, ऊ लौरो टेकेर हिँड्ने हो, कसैले लाखा भनेर दिँदैन, ऋण काट्न जाऊँ भने काड तिर्छौ र आय स्रोत छैन, छोराले पठाउँदैन, पैसा दिएर जाम खायो भने हामीलाई पनि गाह्रो हुन्छ, हुँदा पनि हो। सन्च म मरेपछि यो बेचेर ल्यालास् भनेर दिन्न कि ऋण?
हजुर,
कसैले दिन्छ र? यस्तो यस्तो भयो बाउ, के गर्नु?
अहिले घर खर्च चाहिँ के गरी चलाउनु भएको छ त?
त्यही एउटा गाई छ, त्यो गाईले चाहिँ 4 लिटर दुध बेच्छौँ।
हजुर,
अब यहाँ तरकारी सरकारी जग्गा यति हो बाबु, उता त्यो बारबाट यता यता मकै हुन् यति हो।
कति कति दूर कति कट्ठा छ हजुरबा यहाँ जग्गा?
यहाँ जग्गा कति छ भन्दा उनीहरूको सहित गर्नौँ कि अहिले यहाँ छोराको उता कान्छा छोराको चाहिँ उसले आएर आफै किनेको आफ्नै नाउँमा पास सरेको भाइ दूर छ, यता 26 दूर छ, 26 दूर मध्येमा पनि 8 दूर जेठा छोराको छ। अब कति बाँकी रह्यो? 26 दूरमा 8 गयो त
18 बाँकी रह्यो,
18 बाँकी रह्यो, 18 मा 8 गयो, फेरि 18 मा 8 गयो,
हजुर 10 दूर बाँकी रह्यो।
हो त्यति हो हामी बुढाबुढीको। यसैबाट पनि उसले 8 दूर लियो,
हजुर,
जुन जो घडेरी किन्नेवालाले चाहिँ ब्याङ्कको ऋण नतिर्नेवालाले, जेठो छोरालाई त उसको त छोराछोरी नि भएको छैन, हे बिहादान पनि भएको छैन, उसको खर्चै केही छैन, उसका नाममा गरेको उसलाई त 8 दूर यसै दिनु पर्यो।
ए भनेको जेठा छोराको चाहिँ विवाह गर्नु भएको छैन?
विवाह गरेको छ, बच्चा छैन।
ए
त्यसो भएर 8 दूर उसको, 8 दूर यसको 16 गयो, 26 बाँकी 10 दूर हामी बुढाबुढीको अनि यो घर
अनि छोराहरू चाहिँ छुट्टा भिन्दै हुनु भएको छ र
छुट्टा भिन्दै भएका छन् घर बनाएको छ है तर उसले जेठाले नै कमाएर खाएको छ काठमाडौँमा सानो पसल गरेका छ उसले जाहिरै खाएको छ बाहिरै छ घर बनाएका छैनन्
भनेपछि हजुरबाले एउटा गाई पाल्नु भएको छ 4 लिटर दुध बेच्नुहुन्छ
त्यति हो
त्यसैको आम्दानीले घर खर्च चलाउनु भएको छ
कसैले अब 5-6 हजार त बत्ती बिजुली पङ्खा के अरे बत्ती बिजुली डिस यस्ता यस्ती पानी त्यसै जान्छ भा त्यहाँदेखि हो लखरा लुखरु गरेर एक मानु चामल अब एक मानु चाहिँ गहुँको पिठो रोटी त्यसै गरेर हामी खाएर बचेका छौँ
केही रोग बिमार लागेको छ कि लागेको छैन हजुरबुवालाई
यो पातो चल्नै चल्दैन यी दुइटा घुँडाले टेकेर हिँड्नै हुँदैन यो हात यहाँदेखि उँभो जाँदैन यो जसले नमस्कार गर्छन् सबैले मैले देउरे हातले गर्दा अपमान हुने दाहिने हात यहाँबाट उँभो जाँदैन ताने यहाँसँग जान्छ नभए जाँदैन
के भएको हजुरबा यो दाहिने हात चाहिँ
सानोमा चाहिँ कोदो ठटाउँदाखेरि यसरी दसी दसी चाहिँ भाइ भाइहरू के कोदो पिट्ने नि पाहाडमा त सुकाएर ठटाउँदाखेरि करेक्ट त गरेको हो ल मेरो हात मरेको भनेर भित्र नुन पानी तताएर चाहिँ सेकियो 2 दिन अनि बिसेक भयो अनि त्यहाँदेखि एउटा अहिले चाहिँ 30 वर्षसम्म यसले केही गरेन अनि 81 पोहोरदेखिबाट अहिले 8-9 महिना भयो त्यहाँबाट अलिअलि दुख्दा दुख्दा यो पातै दुख्छ
भनेको 1 वर्ष अगाडिसम्म त केही भएको थिएन
अहिले घुँडाको पनि जखमी दही टमाटो यस्ता यस्तै कुरा खान हुँदैन यो उपचार भन्ने कुरा कति गरे मेडिकलमा गएर टप्लेट चक्कीहरू दिन्छन् भट्ट र मकै खाँदै खाइयो उमेरमा जस्तो खाइन्थ्यो त्यस्तै खाइयो तर कुनै पत्ता लाएन यति दबाई खाँदा त एउटा न एउटा दबाईले त भेट्टाउनु पर्ने त्यो डाक्टरलाई नि सरम लाउँदो रहन्छ मैसित मात्री यसले वर्ष दिन दबाई गरेको छ भने यसलाई केही न केही दबाईले त भेट्नु पर्ने नि यसका आत्माले के भने होला भन्ने पनि सरम आउँदो रहन्छ डाक्टरलाई ले आऊ आऊ 15 दिनको लैजा 2 महिनाको लैजा 3 महिनाको लैजा सकिया यस्तो पनि यो देशमा चलिरहेछ बाबु बोल्न हुँदैन व्यथा साह्रो
हजुर
बोले कानुन लाउँछ नबोले गइरहेछ मुसाले ओसार्दै ओसार्छ पैसा सन्च हुँदैन खर्च गरेको पैसाले काम दिँदैन
हजुर
कुनै प्रशासन होस् कुनै दबाई खाना होस् यस्तो भयो कि अलिकति नखाइकन कामै हुँदैन भनेपछि हुनीको त खाने बुढाबुढी हो के खाने हामी त सुखबार मरमला भन्दा त चिताउनै परेन बाबु यो फेरि जानी हो बरु मालिकले चाँडो लगाइदियो हुन्थ्यो आफूले भनेर लाँदैन यस्तै छ
हजुरबा बिहान कति बजे उठ्नुहुन्छ नि
बिहान त्यही हो 6:30 5:30 काम पऱ्यो 5:30 नभए 6 बजेतिर उठ्छु
अनि के गर्नुहुन्छ बिहान उठेर
केही गर्दिनँ बा म केही गर्न सक्दिनँ यो गाई दुहुन कापा थुन हालेर दुहुन्छु मैले यो हातले सन्चै निखार्छु यो हातले निखार्न गाह्रो पर्छ च्याम्दैन च्याम्दा उम्ला बाउडिन्छन् त्यति गाई 2 दिने हो बुढीको पनि भर्याङबाट खसेर यो भाँचिएको हो त्यसले पनि काम गर्न सक्दिनँ त्यो अठ्याउन सक्दिनँ
नाडीमा चाहिँ चोट लागेको छ
यहाँमा चोट लागेको हो त्यसो भन्दा जखमी पनि छन् चनतन गरेर पिर्का हालेर धुन्छु त्यति काम हो मेरो
अरू गाईलाई चाहिँ यसो घाँस दाना पानी यता
दिएर ल्याएर राखेको घाँस हाल्छु
हजुर
अब त्यहाँ बोराको दाना त्यो चापड झिकेर पाइप लाएर पानी दिन्छु एक ताउलो दुई ताउलो
हजुर
एउटा थाप्रो लात्तीले घुच्छु हातले उचाल्दिनँ सक्दिनँ लात्तीले उता उता धकेलिदिनु क्या गाई बस्दा नटाँसियोस्
हजुर हजुर
अरू उता त्यो थाप्रो उचालेर म मोल खत्ता फाल्न सक्दैन
अरू चाहिँ सबै हजुरआमाले गर्नुहुन्छ
त्यही हो धुधुगी त्यो पनि तलमाथि हुने भने त दुइटैले बिखायो भने छ यहाँ त एउटा सासको उजिन्नु ऊ पनि रोगी छ 4 अपरेसन गरेको हो बाबु उसलाई 4 अपरेसन गरेको छोराले 5 रुपियाँ हालेका भए कहाँ थिएन कहाँ छ जति भने पनि दिँदैन कराए पनि दिँदैन रोए पनि दिँदैन
अनि त्यो चाहिँ कसरी तिर्नु भयो त त्यो पैसा
त्यो पैसा भैँसी बेच्छ डुवाङ डुवाङ पाँचवटा थियो नि भाउ भैँसी त दुःखहरूको पालेको थियो नि अर्काको जग्गा चाहिँ छ कट्ठा चार कट्ठा ठेक्का लिने उसलाई सालभरि यो ठेक्का दिने मैले घाँस छर्ने त्यसरी पाल्थेँ
त्यो सबै बेचेर अहिले एउटा गाई मात्रै
एउटा गाई मात्र छ अरू केही छैन मेरो ब्याङ्क ब्यालेन्स कतै पनि मेरो मोर छैन जहाँ हेरेँ मोर छैन मेरो
त्यही गाई त्यहीँ गाईको दुध बेचेर जति आयो आयो
आयो
अलिकति वृद्ध भत्ता आउँछ
वृद्ध भत्ता आउँछ
हजुरआमाको पनि आउँछ कि भत्ता
हजुरआमाको आउनु उमेर भएको छैन हुन त भयो अब दस सालले हो साठी पैसा ठिक त त्यही पनि भइ तर दिएको छैन
हजुरबा अनि दिउँसोको समय चाहिँ के गरी बित्छ त
के गर्ने बित्ने बाबु यही शीतल आँ भयो नि घाममा निक्लन सकिँदैन निक्ले पनि काम गर्न सकिन्न
हजुर
शीतलमा भयो भने केही पाए शीतलको कुरा खाने नपाए भयो
हजुरबुवा अहिले यो भरतपुर महानगरपालिका वडा नम्बर चार जापानी टोल लङ्कुमा चाहिँ बस्नु भएको छ होइन यहाँ बस्न लाग्यो चाहिँ कति समय भयो त
यहाँ बस्न लागेको त 20 वर्ष भयो
बाल्यकाल चाहिँ कहाँ बिताउनु भयो
मेरो चाहिँ धेरै जसो 28 वर्षसम्म म पाहाडमै बितौँ
पाहाड भनेको चाहिँ कुन ठाउँमा
उहीँ बिउ तारा खसे
बागलुङ
बागलुङ
हजुर
त्यसपछि आएर पदमपुर बसियो बाबु यहाँ पदमपुर
हजुर हजुर
पदमपुर पारी पदमपुर सौरा पारीपट्टि अनि त्यो जग्गा सारेर चाहिँ पदमपुरमै ल्याइदियो
हजुर
नयाँ पदमपुर अनि त्यो 4 कट्ठा थियो जम्मा अनि त्यो 4 कट्ठा बेचेर छोरा झोला हालियो जापान जान ब्याङ्कमा राखेर नपुगेर 12 लाख चाहिएर त्यो जग्गा निको अहिले 40,000 रुपियाँ पर्छ ए 40 लाख पर्छ
चार कट्ठाको
10 लाख रुपियाँ कट्ठा छ अहिले मैले त 2.5 बेचेको बाबु त्यही भएर थप थाप होला भनेर गाउँमा काटेर ऊ गरेर तँ पनि फुत्को अहिले त तँ भए पनि त चाहिँ कमसेकम 40 लाख भए त ब्याङ्कमा राख्यो भने त पाल्दो रहेछ नि यहाँ ब्याजले होइन र भा 4, 8, 12 चार महिना ब्याज पनि हराएको भए पनि तँ ब्याज आउँथ्यो यता वृद्ध भत्ता आउँथ्यो सन्ज खाइँदो रहेछ नि बाबु एक हाफ चिया खाने 3 हाफ खाने नै चाहिँ तँ पनि फुत्को यो आफ्नो तौदिरको कुरा हो जस्तो मैले लिएर आएको थिएँ त्यो नभोगी नहुने रहेछ 12 भाइ छोरा भए पनि एउटै छोरो भए पनि छोरै नभए पनि लेखेको कसका भाउको तागत
अनि त्यो बागलुङमा त्यो बिउमा चाहिँ बसिरहनु भएको थियो होइन त्यहाँबाट चाहिँ के भएर यता बसाइँ सरेर आउनु पर्छ
थोरै भयो 6 भाइ छोरा
हजुर
8 मुरी कोदो हुने बारी मकै बाँदरलाई धान 3 मुरी 4 मुरी पपट्टा हुन्छन्
हजुर
नुन ल्याउनु पर्थ्यो थागाडा बोकेर चामल कुटेर लगेर चामल चार पाथी चामलको 8 पाथी नुन
हजुर
त्यसरी 5 दिन 6 दिन लगाएर चाहिँ टुचे काउबिनी मार्फा पुगेर ल्याउँथे धानको गन्नै परेन बा कोदो 8 मुरी हुन्थ्यो
हजुर
मकै बाँदरलाई हुन्थ्यो अनि के हो र त्यही पिरले छोरा 6 भाइ 4 वटा घर बारी
हजुर
12 वटा घर कटेर चाहियो त्यहाँ 6 भाइलाई होइन
हजुर
त्यही कुटाकुट भएर आगाका ज्वाला उठ्छन् चाक्लो मुँह त खोज्दा आएको बाबु फेरि धेरै बजेट लिएर आएको बाबु यहाँ धेरै लिन सकिन्छ हामी आउँदा 10,000 बिघा थियो
हजुर
भनेपछि
त्यहाँको जग्गा बेचेर आउनुभयो कि यतिकै आउनुभयो
बेचेरै आएको
कति सालतिर आउनुभयो नि हजुर
33 साल
33 सालमा 10,000 बिघामा यहाँ जग्गा पाइन्थ्यो
पाइन्थ्यो
तपाईँहरूले चाहिँ कति किन्नुभयो त त्यो बेला
यहाँ 21 कट्ठा किनेको 1 बिघा 1 कट्ठा अरू खेती उजनरी यता मुखा हुमर्दा 12 जना जानलाई बेसाएर मुखा हुमर्दा च्याप्प सिद्धियो बाबु त्यही 1 बिघा किनेर अडिएका थियौँ त्यही 6 भाइलाई 6 तिर्के 18 18 कट्ठा 3 कट्ठा आयो आमालाई 3 कट्ठा
21 कट्ठा
भइगयो 3 कट्ठा आयो त 3-4 फेरि चाहिँ बिरामी हुँदा अब उताका अब यो छैन ऊ छैन अर्दा अर्दै त्यही 3 कट्ठाको एउटा नातो थियो त्यो पदमपुरको 4 कट्ठा
हजुर
त्यो छोरा झोला हालिदियो सिद्धियो
अहिले 10 दुरमा झऱ्यो
10 दुरमा झरौँ त्यही पनि ऊ मलाई चाहिन्छ घर भन्ने एउटो मलाई चाहिन्छ घर भन्ने एउटो यहाँ टिउ ताना तान्छ साइकलको टिउ जस्तो ताना तान्छ। बुढाबुढी रह्यो भन्दा गयो हुँदो भने जस्तो भएको छ उनीहरूलाई। पैसा भएकाले नभएकालाई दिने, पैसा भएकाले लिने, यस्तै सोच्या होला भन्ने सोध्छु बाबु मैले।
हजुरबा, अलिकति तपाईँको विवाह सम्बन्धी कुराकानी गरौँ न। विवाह कहिले गर्नुभयो?
विवाह त मैले 31 सालमा गरेँ।
त्यो बेला कसरी गर्नुभयो हजुरबा विवाह?
त्यो बेला त बाबु 300 रुपियाँको सुन, अब 240 हजार कपडा, बिहा त भइहाल्थ्यो नि। अब चाहिँ 10-12 महिना चामल पकाउने, दालको झोल पकाउने, टपरीका थाल, भात पस्के माथि दाल हालिदिए, छोकरा त्यही रह्यो, झोलले माटो भिजो, खाए खायो, त्यस्ता बिहा थियो।
पछि त 1000 रुपियाँले त विवाह नै उम्किँदो रहेछ।
नचरी लाएरै हो नि के को हेरि, 1000 निकाल्न पनि फेरि पसिना आउँथे नि। 1000 निकाल्न पनि अब चाहिँ एउटा हाफ घिउ बेच्दाखेरि 12 रुपियाँ दिन्थ्यो। 3 मोर मानु, उबरमा महँगो खानेले 2 रुपियाँ मानु, घिउ थियो।
हजुर हजुर।
अनि पैसै निकाल्न गाह्रो हुन्छ त, त्यो त थियो जमाना। तर उही जमाना ठिक, पैसा निकाल्न धौ भयो भने उही जमाना ठिक। बिखालेको तरकारी, बिखालेको अनाज खान त पर्दैन थियो नि, आफ्नो हातले उजाइन्थ्यो, केही छर्न पर्दैन थियो, चिसो पानी थियो, जे खायो नि पत्तो, बाङ्गा बलिया थिए मान्छेहरू। 1 घन्टामा कत्रो पहाडको उकालो हिँडिन्थ्यो, अन्त तल फेदा बसेर टुलु टुलु माथि आँखाले हेर्ने, खुट्टाले त्यत्तिकै हो। यस्ता दिन आउँदैछन्।
तपाईँहरू सानो छँदाखेरि त्यस्ता दिनहरू थिए, त्यस्तो जमाना थियो होइन? आजभोलि तपाईँकै जीवनकालमा यस्तो भएको छ, धेरै परिवर्तन छ, त्यो बेला जस्तो भन्दा धेरै फरक छ होइन?
धेरै फरक।
तपाईँलाई लाग्थ्यो हजुरबा त्यो बेला चाहिँ हाम्रै जीवनको बुढेसकालमा यस्ता दिनहरू आउलान्, यस्तो देख्न पाइएला, यस्तो होला भन्ने लाग्थ्यो?
लाग्दैन त भा, केही लाग्दैन त, यस्तो सत्य युग आउला झिलिलिलिलिल्ला भन्ने त थिएन। आकाशमा तारो सर्दाखेरि खसो मुन्तिर भन्थे पनि त्यही हो, न अहिले माथि आएर तारा बराबरका जहाज हिँड्नलाई, अब चाहिँ कमिला थिए रोडमा गाडी हिँड्नलाई, यस्तो यस्तो अचम्मै अचम्मै त कहाँ, सपना नै नकल्पियो कुरा, अहिले त भइरहेछ नि, नास्न भएछ नि। यतिको त हामीलाई के देख्नु नि, गाडी भन्ने के हो भन्थ्यौँ हामीले। बुटोल जाँदाखेरि घिउ लिएर आफूले बर्खा भरि सँगालेको 1 टिन घिउ लिएर उहाँ बटुलमा बेच्ने, अनि कोरा कपडा नुन यस्तो खतरा खुत्रु कोदालाई बनाउने फलाम लिएर आउन घिउ लिएर जान्थ्यौँ। चिया चिया भन्थे, चिया डाक्टरहरूले के हो यो चिया, मैले त बुटा बुटा हेर्थेँ चिया चिया भन्दा चरा भयो भनेर, हो र त चिया चिया र त टाटिमको उकालामा यत्र पितलका गिलासमा लाल चिया दिँदो रहेछ, औ उपद्रो मरि जाँदो रहेछ, फेरि घाँटी फोर्ने पिरो खानै नसकिने, यस्तो पो रहेछ चिया।
त्यो बेलासम्म चिया भने के हो थाहा थिएन,
थाहा थिएन बा। चिया त्यहाँ त्यहाँ पाइन्छ क्या, चिया चिया भन्दा त मैले त बुटा बुटा हेर्थेँ क्या, चिया चिया हेर्छ के चिया चिया हेर्छ, यस्तो पनि थियो। अहिले यस्तो घन्टै पछि चिया, यस्तो जब आयो।
हजुरबा, तपाईँले बाल्यकाल बिताउनु भयो, वैवाहिक जीवन बित्यो होइन, अहिले चाहिँ जीवनको बुढेसकालमा हुनुहुन्छ, जीवनको उत्तरार्धमा हुनुहुन्छ। यहाँको समग्र जीवन भोगाइलाई पछाडि फर्केर हेर्दाखेरि तपाईँको भोगाइमा, तपाईँको बुझाइमा जीवन भने के रहेछ हजुरबा?
केही रहन्छ बाजु, यो दुःख गरेर एउटा चाहिँ हिम्मत गरेर मान्छेले एउटा नाम चलाएर मर्नु नै उपाय रहेछ। खान मात्र त जङ्गलमा जनावरले नि खाछ नि, तर गर्न सकिएन भाइ, केही गर्न सकिएन, यसमा बहुत दुःख लाग्छ। तीर्थव्रत त गरियो है बा, तीर्थव्रत त काँसी भयाजी अयोध्या परेको राज तिरुपति डुले, तर त्यता कसरी डुले, म 3 वर्ष इन्डियामा जाहिर पनि खाएको थिएँ, तर त्यो कम्पनी कस्तो थियो, मालिक सालको 1 फेरि आफ्नो लेबर घुमाइदिने तीर्थ के, त्यसमा म गार्ड ड्युटी भएर जान पाएँ, र मैले मोर खर्च नहरिकन मैले जहाँसुकै घुमेँ।
हजुरबा, तपाईँसँग यसरी यो जीवन भोगाइको बारेमा कुराकानी गर्दै गर्दाखेरि यति बेला यो आवाजलाई सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत यहाँको छोरा बुहारी नाति नातिनाहरूले प्रत्यक्ष सुन्नु भएको छ, तमाम श्रोता आफन्तले सुनिरहनु भएको छ। यसरी आफ्नो जीवन भोगाइको बारेमा रेडियोबाट प्रत्यक्ष कुराकानी गर्न पाउँदाखेरि कस्तो लागेको छ नि हजुरबालाई?
मलाई एकदम राम्रो लाग्छ बाबु। मैले यो विजय एफएमलाई धन्यवाद मुरी मुरी आशीर्वाद दिन चाहन्छु।
ती रेडियो सुनेर बस्नुहुने हजुरबुवाको नाति नातिना छोरा बुहारी इष्टमित्र आफन्तहरूलाई चाहिँ होइन, तपाईँले यो कार्यक्रम पाका पुस्ता मार्फत तपाईँको यो चाहिँ जीवन भोगाइको अनुभवबाट चाहिँ होइन के शुभकामना के आशीर्वाद दिन चाहनुहुन्छ त हजुर?
मैले दुःख बुढाबुढीलाई नदिनु, आमा बाउ भनेको देउतै हो। आमा बाबु नभइकन हामीले यो झिलिमिली यो संसार देख्न पाएका होइनौँ, तर डुँडो कानु बनाइदिएनन्। महाधर्म त हो, लेखाइदिए पढाइदिए बढाइदिए त छोरा नाति पनाति सबैले पितृ सेवा राम्रो गरून्, मैले यही भन्छु बाबु।
हजुरबुवा, तपाईँसँग धेरै कुराकानी गर्न मन थियो, अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ, यो कुराकानीलाई यतै टुङ्ग्याउनु पर्छ होइन। तपाईँसँग धेरै जीवनका तिता मिठा अनुभवहरू छन्, अझै पनि धेरै कुराकानी गर्न मन थियो, तर समयको पाबन्दीका कारणले गर्दाखेरि अहिले चाहिँ हामी यो कुराकानीलाई यतै टुङ्ग्याउनतर्फ लाग्छौँ। अन्त्यमा हजुरबुवालाई केही भन्न मन लागेका कुरा, केही भनौँ भनौँ लागेको तर छुटेको बिर्सेको छोरा बुहारी नाति नातिना इष्टमित्र आफन्तहरूलाई चाहिँ केही भन्न मन लागेको छ हजुरबुवा?
यही हो मैले भन्ने, उनको दया धर्म कृपा उनको ज्ञान चेतना आउँछ भने हामीलाई हेरुन्, नभए उनका पिँढीलाई राम्रो घेरुन् मलाई जस्तो, भोलि तिनलाई पनि त्यस्तो दुःख आइहाल्छ, त्यस्तो आइहाल्छ, यो चेतना गरून्। जे भए नि बाउ आमा इष्टमित्र कसैको पनि जय भलो गरेर बाँच्नु राम्रो, यही भन्न चाहन्छु मैले।
हुन्छ हजुरबुवा, कार्यक्रममा सहभागी बन्नुभयो, आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो, कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा हजुरबुवालाई धेरै धेरै धन्यवाद छ। यहाँको आगामी जीवन अझै सुखमय तरिकाले बितोस्, सहज तरिकाले बितोस्, यहाँको सहज र सुखमय जीवनका लागि मेरो तर्फबाट यहाँलाई धेरै धेरै शुभकामना छ। अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ हजुरबुवा।
ल, मैले चाहिँ विजय एफएम मलाई आज यहाँ आएर घरै कोठामा आएर मेरो म बोल्न पाउँदा कृष्ण भगवानै आएर मलाई बोलाउनु भयो भन्ने सोचेको छु बाबु।
हुन्छ हजुरबुवा, हस्
हस् हस् बाबु, धन्यवाद, बधाई छ बाबु तिमीलाई।
हुन्छ हजुरबुवा, हस्। आजको कार्यक्रम पाका पुस्तामा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 4 जापानी टोल लङ्कु चितवनमा बस्नुहुने 79 वर्षीय हजुरबुबा दुर्गा दत्त कण्डेलसँग उहाँको जीवन भोगाइको बारेमा कुराकानी गऱ्यौँ। उहाँसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम पाका पुस्ताको निर्धारित समय यही सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी राजेन्द्रलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको सोमबार ठिक यसै समयमा एकजना हजुरबुबा हजुरआमासँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रम पाका पुस्ताबाट प्रविधिका राजेन्द्रसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।